नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल कार्तिक 30 गते आइतबार, मार्ग कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार नोभेम्बर 16 सन् 2025, नेपाल सम्मत 1146। कार्यक्रम अखबारको शुरूआतमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेका केही समाचारलाई लिँदैछौ। नेपाल लोकतान्त्रिक यात्रामा दृढ़ छ प्रधानमन्त्रीको भनाई रहेको छ। समाचारका रूपमा प्रधानमन्त्री सुशीला कार्कीले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि नेपाल लोकतान्त्रिक यात्रामा दृढ़तापूर्वक अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाल स्थित अस्ट्रेलियाको दूतावासले नेपाल र अस्ट्रेलिया बीच कूटनीतिक सम्बन्ध स्थापनाको 65 वार्षिक उत्सवका अवसरमा शनिबार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासनका पक्षमा काम गर्दै फागुन 21 गते निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नवपुस्ताको आन्दोलनका क्रममा जवाफदेही, उत्तरदायी र भ्रष्टाचार मुक्त शासन खोजिएको बताउनुभयो। खबर गोर्खापत्र दैनिकको अग्र पृष्ठमा रहेको छ। त्यसै गरी गोर्खापत्र दैनिककै अग्र पृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। विदेशमा मतदान केन्द्र तोक्न अध्यादेशको तयारी समाचार शीर्षक रहेको छ। मतदाता नावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास नियोगमा मतदान केन्द्र तोक सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अगाडि बढ़ाएको छ। गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा सरकारवालाको सुझावपछि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। प्रस्तावित व्यवस्था अनुसार अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिक तर्फको मत दिन पाउनेछन्। पछिल्लो पटक विदेशमा रहेका सँगै नेपालमै तर फरक निर्वाचन क्षेत्रमा रहेकालाई पनि मतदान गर्न दिने गरी गृह कार्य भइरहेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले विदेशमा रहेका सँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मस्यौदा तयार भएको बताउनुभयो। अर्यालले भन्नुभयो, आउट अफ कन्ट्री सँगै आउट अफ कन्स्टिच्युएन्सीका मतदातालाई निर्वाचनमा सहभागी गराउने हाम्रो प्रयास रहेको छ। खबर गोर्खापत्र दैनिकको अग्र पृष्ठमा रहेको छ। निर्वाचनको वातावरण बनिसकेको छ। गोर्खापत्र दैनिकमा खबर रहेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियाको सियोलमा आयोजित 11 ग्लोबल आईसीटी लिडरशिप फोरममा सहभागी भई शनिबार स्वदेश फर्कनु भएको छ। संचार मन्त्री जगदीश खरेल उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही कार्तिक 25 गते दक्षिण कोरिया जानुभएको थियो। यसअघि कोरियामा रहेका बेला नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा गत शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको आएको छ। खबर गोर्खापत्र दैनिकको हो। मधेसका सभामुखले भित्र जान नदिएपछि उपसभामुखले चौरमै बैठक चलाउनुभयो। कान्तिपुर दैनिकको अग्र पृष्ठमा खबर रहेको छ। एमाले नेता सरोज कुमार यादवको नेतृत्वमा गठित मधेस सरकार असंवैधानिक भएको र सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको भन्दै आन्दोलनमा रहेका सात दलले शनिबार प्रदेश सभा सचिवालयको चौरमा संसद बैठक चलाएका छन्। कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरूले सांसदहरूको उपस्थितिमा उपसभामुख बबिता राउत ई सरले चौरमै बैठक सञ्चालन गर्नुभएको हो। चौरमै लहरै सांसद पलेटी कसेर बस्नु भएको थियो। उपसभामुख ईश्वरले भने अगाडि टेबल राखेर कुर्सीमा बस्नु भएको थियो। बैठकमा उपसभामुख ईश्वरले सभामुख मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव अघि बढ़ने बताउनुभयो। लगातार 10 बैठकमा अनुपस्थित रहेको भन्दै सभामुखले पदमुक्त गर्नुभएका 5 सांसदको कार्यवाही फिर्ता लिएको जानकारी पनि उहाँले गराउनुभयो। मधेसका सभामुखले भित्र जान नदिएपछि उपसभामुखले चौरमै चलाउनुभयो बैठक। कान्तिपुर दैनिकमा खबर प्रकाशित छ। डोल्मालाई कर छुट दिने निर्णयको 2 सातापछि कानून र परराष्ट्रसँग रायमा कान्तिपुर दैनिककै खबरलाई लिँदैछौ। मोरिससमा दर्ता भएर नेपालमा 1.5 दर्जन कम्पनीमा लगानी गरिरहेको डोल्मा इम्प्याक्ट फण्डलाई कर छुट दिने प्रक्रियामा सरकारले अहिले कानून र परराष्ट्र मन्त्रालयसँग राय माग गरेको छ। डोल्माले मकर जितुमाया सूरी हाइड्रो पावर कम्पनीमा रहेको 26,00,000 कित्ता शेयर बेच्दा 1,17,00,000 नाफा भएकाले सम्भावित 29,44,00,000 पुँजीगत लाभ कर हुन आउँछ। यो खबर कान्तिपुर दैनिकको हो। विदेश जाने यात्रुलाई लिखित कारण बिना फर्काए एयरलाइन्सलाई कार्यवाही हुने कान्तिपुर दैनिकमै खबर रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रु जथाभावी फर्काउन एयरलाइन्स कम्पनीलाई रोक लगाइएको छ। नियम कानूनले तोकेका कागजात नमिलेको अवस्थामा बाहेक बहाना बनाएर फिर्ता गरिए यात्रुलाई हुने नोक्सानको क्षतिपूर्ति सहित सम्पूर्ण जिम्मेवारी सम्बन्धित एयरलाइन्सकै रहनेछ। विदेश जाने यात्रुलाई लिखित कारण बिना फर्काए एयरलाइन्सलाई कार्यवाही हुने कान्तिपुर दैनिकको खबर हो यो। मधेसमा प्रतिशोध राजनीतिको विद्रूप आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। कहिले के भयो समय रेखामा प्रस्तुत गरिएको छ, जसमा भदौ 24 गते तत्कालीन मुख्यमन्त्री सतीश सिंहद्वारा सार्वजनिक सञ्जाल मार्फत पदबाट राजीनामा, भदौ 28 गते जनमत पार्टीद्वारा सरकारबाट समर्थन फिर्ता, असोज 28 गते सतीश सिंहले संसद बैठक को रोस्टमबाटै राजीनामाको घोषणा गर्नुभयो। लोसपाका जितेन्द्र सोनाल नेतृत्वको सरकार गठनका लागि 6 दलका 57 बहुमत सांसदद्वारा दावी। त्यसै गरी असोज 30 गते जितेन्द्र सोनालद्वारा मुख्यमन्त्रीको शपथ, कार्तिक 22 गते माओवादी सांसद रहवर अन्सारीले आफूले विश्वासको मत नदिने घोषणा गर्नुभयो। माओवादीकै सांसद माला कर्णद्वारा पनि मत नदिने अडान। सोनलद्वारा मुख्यमन्त्री पदबाट सदनमै राजीनामाको घोषणा। कार्तिक 23 गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पछि पदमुक्तलाई सरकार गठनका लागि आह्वान गर्न कांग्रेस सहित 7 दलका 74 जना सांसदको हस्ताक्षर। कार्तिक 24 गते बिहान 4 बजे नै प्रदेश प्रमुख भण्डारीद्वारा बर्दिवासको एक होटलमा ठूलो दलको नेताको हैसियतले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको शपथ ग्रहण। कार्तिक 25 गते सरकारद्वारा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त। कार्तिक 26 गते नयाँ प्रदेश प्रमुखमा डाक्टर सुरेन्द्र लाभ नियुक्त। 7 दलीय गठबन्धनका 74 सांसदद्वारा मुख्यमन्त्री नियुक्ति विरूद्ध सर्वोच्चमा रिट दर्ता। कार्तिक 27 गते सभामुख रामचन्द्र मण्डल विरूद्ध प्रदेश सभामा आचरण अनुकूलको व्यवहार नगरेको प्रस्ताव दर्ता। सभामुखद्वारा 5 जना सांसदलाई पदमुक्त कार्तिक 27 गते सोही दिन। त्यसै गरी कार्तिक 28 गते उपसभामुख बबिता देवी राउत ईसलद्वारा सभामुखको निर्णय उल्ट्याउँदै पदमुक्त गर्ने निर्णय बदर। सभामुखको निर्णय सदर गर्दै प्रदेश राजपत्रमा 5 जना सांसद पदमुक्तको सूचना प्रकाशित। नवनियुक्त प्रदेश प्रमुखद्वारा सबैलाई संसदीय आचरणमा बस्न आग्रह कार्तिक 29 गते हिजो प्रदेश प्रमुखद्वारा सर्वदलीय बैठक आह्वान सात दलीय गठबन्धनका सांसद अनुपस्थित उपसभामुख बबिता देवीद्वारा प्रदेश सभाको चौरमा बैठक सञ्चालन मधेसमा प्रतिशोध राजनीतिको विद्रूप आजको अन्नपूर्ण पोष दैनिकले समयरेखामा मधेस प्रदेशमा विभिन्न समयमा भएका घटनालाई उजागर गरेको छ। कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा संस्थापन र इतर पक्षको अडान कायमै रहेपछि दुई दिन पर सारियो केन्द्रीय समिति बैठक। नयाँ पत्रिका दैनिकको खबर हो। कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। संस्थापन निर्वाचन अघि महाधिवेशन गर्न नहुने र इतर समूह महाधिवेशन नगरी चुनावमा जान नसक्ने विषयमा आआफ्नै अडानमा कायम भएपछि केन्द्रीय कार्य समिति बैठक दुई दिन धकेलिएको छ। शनिबारसम्मका लागि स्थगित बैठक अब सोमबार बस्ने भएको छ। समाचारमा कांग्रेसका नेताहरूको भनाईलाई उद्धृत गरिएको छ, जसमा महामन्त्री गगन कुमार थापाको भनाई पनि रहेको छ। पुष मशान्तसम्म महाधिवेशनको मिति घोषणा गरेर मात्रै हुँदैन, महाधिवेशन हुन्छ भन्ने कुरामा हस्ताक्षरकर्ता प्रतिनिधिहरू ढुक्क हुने वातावरण बनाउनुपर्छ। विधानमा भएको व्यवस्थालाई व्यवस्था गर्न मिल्दैन, केन्द्रीय समितिले निर्णय नगरे भेलाबाट अगाडि बढ़न सकिन्छ, गगन थापाको भनाई हो यो। त्यसैगरी केन्द्रीय सदस्य विमलेन्द्र निधिको भनाईलाई पनि उद्धृत गरिएको छ। उहाँले महाधिवेशन गर्ने भनेर मात्र हुँदैन, त्यसका लागि विविध पक्षलाई ध्यान दिनुपर्छ। निर्वाचन अघि महाधिवेशन गरेर पक्ष विपक्षमा कार्यकर्ता विभाजित हुँदा त्यसले ठूलो प्रभाव पार्छ, यो उहाँको भनाई हो। खबर आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। उच्च पदस्थदेखि सन्यासीसम्मका नाममा दुरूपयोग गरिएका 506 सुरक्षाकर्मी फिर्ता। मृत्यु भइसकेका व्यक्तिको सुरक्षाका नाममा समेत दुरूपयोग गरिएका थिए सुरक्षाकर्मी। कहाँबाट कति सुरक्षाकर्मी फिर्ता गरिए तथ्यसहित नयाँ पत्रिका दैनिकले यो समाचार प्रकाशित गरेको छ, जसमा पूर्व प्रधानमन्त्रीहरूबाट 126 सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ, जसमध्ये 54 सशस्त्र प्रहरी बलका रहेका छन् भने नेपाल प्रहरीका 72 रहेका छन्। केपी शर्मा ओलीको सुरक्षामा खटिएका 28 फिर्ता बोलाइएको छ। पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका 37, डाक्टर बाबुराम भट्टराईको सुरक्षार्थ खटिएका 1, माधव कुमार नेपालको सुरक्षार्थ खटिएका 25, लोकेन्द्र चन्दको सुरक्षार्थ खटिएका 1, शेरबहादुर देउवाको सुरक्षामा खटिएका 18, झलनाथ खनालको सुरक्षामा खटिएका 8 र तत्कालीन कृष्ण प्रसाद भट्टराईको सुरक्षाका लागि भन्दै राखिएका 1 सुरक्षाकर्मीलाई समेत फिर्ता गरिएको छ। पूर्व राष्ट्रपति पूर्व प्रधानमन्त्रीदेखि पार्टीका कार्यकर्ता र सन्यासीका नाममा दुरूपयोग गरिएका 506 सुरक्षाकर्मीलाई सरकारले फिर्ता गरेको छ। विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै ती सुरक्षाकर्मीको दुरूपयोग गरिएको थियो। गृह मन्त्रालयको तथ्याङ्क अनुसार नेपाल प्रहरीबाट खटिएका 374 र सशस्त्र प्रहरीबाट खटिएका 132 गरी 506 सुरक्षाकर्मी तानिएका हुन्। गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले कार्यविधि भन्दा धेरै खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको बताउनुभयो, जसमा पूर्व मुख्यमन्त्री मन्त्री पूर्व उप प्रधानमन्त्री लगायतका व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि फिर्ता बोलाइएको प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलाइन मिटेड प्याक सबै थोक एकै साथ प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन् छानी छानी लिनुहोस् यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू लुटिएका हतियार र फरार कैदीको त्रास जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता भइसकेका छैनन् कैदीबन्दी जेलबाट भागेर लुकिरहेका छन् हतियार र कैदीबन्दीका कारण समाज त्रसित छ ती हतियार र फरार कैदीबन्दी फिर्ता ल्याएर सरकारले चुनावको वातावरण बनाउनुपर्छ नागरिक दैनिकमा खबर रहेको छ यो समाचारमा विभिन्न व्यक्तिको भनाईलाई समेत उल्लेख गरिएको छ जसमा भरोसा योग्य व्यक्तिको खोजीमा मतदाता रहेका छन् भनाई आनन्दराज मुल्मी व्यवसायीको हो त्यसै गरी तीर्थ श्रेष्ठ साहित्यकारको भनाईलाई समाचारमा उद्धृत गरिएको छ चुनाव हुन्छ कि हुन्न भन्ने अन्यल कायमै छ आशंका र भए अनिश्चयको भूमरीका बीच चुनाव भइहाले पनि समस्याबाट मुक्ति होला जस्तो मलाई लाग्दैन त्यसै गरी विश्व सिग्देल विश्लेषकको भनाई रहेको छ पहिला चुनावमा कसलाई भोट हाल्ने भन्नेमा घरको अभिभावक निर्णायक हुन्थे अघिल्लो चुनावबाट युवाको रजाईमा मत हाल्ने ट्रेण्ड शुरू भयो त्यसै गरी शोभा गौतम व्यवसायीको भनाईलाई नागरिक दैनिकको यो समाचारमा समावेश गरिएको छ पुराना नदोरिन् भन्नेमा जनता सजग छन् जेन्जी पनि अलि परिपक्व नभएको महसुस जनताले गरेका छन् विष्णुहरी अधिकारी अभियन्ताको भनाई रहेको छ अन्यलताको अवस्था रहेको छ दलहरूप्रति वृत्तिषणा पनि फैलाइएको छ यी भनाईहरू समाचारमा उद्धृत गरिएका हुन् चुनावी चर्चाका सन्दर्भमा कास्की जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरू हुनुहुन्छ वहाँ लुटिएका हतियार र फरार कैदीको त्रास नागरिक दैनिकको समाचार हो यो चिसो बढेपछि सुनसान बन्दै हिमाली बस्ती कान्तिपुर दैनिकको भित्री पृष्ठको खबरलाई लिँदैछौ फक्ताङलुङ गाउँपालिका लेलेप घुन्साङ घुन्सामा रहेको घुन्सा आधारभूत विद्यालय परिसरमा बिहान 10:30 बजे मात्रै घाम देख्न थाल्छ वरिपरि डाँडाले घेरिएको बस्तीमा सबैभन्दा पहिला घाम लाग्ने ठाउँ विद्यालय क्षेत्रमै हो समुद्री सतहबाट 3,100 मिटरको उचाइमा यस बस्तीमा बिहान बेलुका चिसो बढ़ेकाले बाल बालिका विद्यालय पुगेर प्रार्थना सभा सकेपछि चौरमा बस्न रूचाउँछन् घाम लागेका बेला शिक्षकले पनि त्यसै गरी बन्दोबस्त मिलाइदिएका छन् चिसो शुरू भइसकेकाले यहाँ अध्ययनरत 8 विद्यार्थी भने घर फर्किसकेका छन् बाल विकास कक्षा लगायतका तल्लो तहमा पढ्ने र घुन्सा र फलेको बस्ती भन्दा बाहिरका विद्यार्थीलाई न्यानो शुरू भएपछि आउने गरी विद्यालयले विदा दिएको हो चिसो बढ़ेपछि सुनसान बन्दै हिमाली बस्ती आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा खबर प्रकाशित छ नयाँ मतदाता थपिने क्रम जारी हालसम्म 2,81,000 भन्दा बढ़ीले गराए दर्ता आजको नेपाल समाचार पत्रमा खबर रहेको छ निर्वाचन घोषणा भए यता मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या 2,81,129 पुगेको छ खबर आजको समाचार पत्रको हो बीपी राजमार्गको पुनर्निर्माण शुरू नेपाली निर्माण कम्पनीहरू फील्डमा जापानले भने फागुनदेखि काम थाल्ने नयाँ पत्रिका दैनिकको आर्थिक प्रसंगमा यो खबर रहेको छ बाढ़ीबाट क्षतिग्रस्त बीपी राजमार्गको पिप्लेदेखि बर्खे खोलासम्मको खण्ड पुनर्निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका आगामी मार्च फागुन चैतदेखि फिल्ममा आउने भएको छ बाढ़ी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले 2,60,00,000,000 2,80,000,000,000 जापानी ऐन अनुदान दिने सम्झौता 13 कार्तिकमा गरिसकेको छ। बीपी राजमार्गको पुनः निर्माण शुरू, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। महँगीको मारमा धरानका श्रमिक, आजको अन्नपूर्ण पोष दैनिकमा खबर रहेको छ। सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कार्यरत मजदूरहरूले महँगीको मार झन बढ़दो भए पनि आफ्नो ज्याला भने वर्षौंदेखि उही अवस्थामा रहेको पीड़ा पोखेका छन्। जीफोन नगर कमिटिले शनिबार धरानमा आयोजना गरेको श्रमिक सम्वाद कार्यक्रममा मजदूरहरूले देशको बदलिँदो अवस्था अनुसार मजदूरहरूको ज्याला पनि बढ़ाउन माग गरेका छन्। कार्यक्रममा निर्माण मजदूर, यातायात श्रमिक, उद्योगका कामदार, अटो मेकानिक, सरसफाई कर्मचारी, लोड अनलोड मजदूर, स्वास्थ्य स्वयंसेवी र सौन्दर्य कर्मी मजदूरहरूले समय र श्रम गरे अनुसार श्रमको मूल्य नपाएको भन्दै आफ्ना दुखेसो एकै मंचमा पोखेका छन्। उनीहरूको कथा व्यथाले धरानको श्रम क्षेत्र कति अव्यवस्थित र उपेक्षित र योजनाविहीन छ भन्ने स्पष्ट संकेत देखिएको छ। महँगीको मारमा धरानका श्रमिक, आजको अन्नपूर्ण पोष दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। हरेक मन्त्रीका आफ्नै कार्यक्रम, कार्यान्वयन सुन्ने अस्थिर राजनीतिले छिटो छिटो मन्त्री फेरिदा, उद्योग मन्त्रालय नयाँ कार्यक्रमका लागि प्रयोगशाला जस्तो बन्दै आएको छ। कारोबार दैनिकले यो प्रसंगलाई उत्थान गरेको छ। 11 भदौ 2081 तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 50 पृष्ठको सुधार कार्ययोजना लागू गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सुधार कार्ययोजना 2081 नाम दिएको उक्त कार्ययोजनामा 3 महिनादेखि 1 वर्षसम्म र निरन्तर सुधारका बुदाहरू समेटिएका थिए। तर कार्यान्वयन स्थिति समीक्षा नहुँदै जेएनजी आन्दोलनबाट मन्त्री भण्डारी विस्थापित भएसँगै कार्ययोजना पनि अल्पत्र पर्न गयो। जेएनजी आन्दोलनपछि उद्योग मन्त्रालयले पूर्व न्यायाधीश अनिल कुमार सिन्हाको नेतृत्व पायो। न्याय क्षेत्रमा प्रवेश गर्नु अघि स्थापित कर्पोरेट वकिल समेत रहनुभएका सिन्हा यस क्षेत्रका समस्याबारे जानकार हुनुहुन्छ। उहाँले 6 महिनासम्म गर्न सकिने सुधारका कार्यक्रम समेटेर सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना 2082 लागू गरिसक्नु भएको छ। यद्यपि कानून बनाउने थलो संसद नहुँदा नीतिगत सुधारका लागि उहाँको पहलले सार्थक लय समात्न भने सकेको छैन। हरेक मन्त्रीका आफ्नै कार्यक्रम, कार्यान्वयनमा समस्या, आजको कारोबार दैनिकले यो खबर प्रकाशित गरेको छ। विकल्प पनि बनेनन् 2 अन्तर्राष्ट्रिय विमानस्थल, आजको गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका जहाजले काठमाडौँको विकल्पमा देशभित्रकै 2 विमानस्थललाई प्रयोग गर्न नरुचाउँदा जहाज देश बाहिर डाइभर्ट हुने क्रम रोकिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाजले वैकल्पिक विमानस्थलका रूपमा सबैभन्दा नजिकको विमानस्थललाई पहिलो प्राथमिकता दिनुपर्ने हो, आजको गोर्खापत्र दैनिक मा खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।